नेपाल दर्पणार्थी भोजेन्द्र बस्नेतसँगै दिपाती मल्सिनाको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणको साथमा करेन्ट मसला र करेन्ट चिया, स्वादको झट्का।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
नेपालमा कोरोना संक्रमितको संख्या 21,000 नाग्यो। 15,026 जनाले कोरोनालाई जिते। संक्रमण बढेसँगै आइसोलेसन कक्ष बढाउने प्रदेश दुई सरकारको तयारी।
जोखिममा रहेका काठमाडौँवासीलाई आफै स्वाब संकलनका लागि अस्पताल जान सरकारको आग्रह। देशभर संक्रमण बढेकाले फेरि लकडाउन गर्न विज्ञको सुझाव।
नेकपाका अध्यक्ष द्वै ओली र प्रचण्ड बीच छलफल। संकटप्रति व्यवस्था गर्दै नेताहरू स्वार्थको पछाडि कुदेको ओलीको गुनासो।
भारतमा कोरोनाबाट मृत्यु हुने मध्ये 50-60 वर्ष माथिका नागरिक। विश्वमा ज्यान गुमाउनेको संख्या 7 लाख नजिक।
र आईपीएलद्वारा चिनिया कम्पनी भिभोसँग 2200 करोड भारूको प्रायोजन सम्झौता रद्द।
नेपालमै पहिलोचोटि एनसेलले ल्याएको छ वायर फ्री प्लस। घर तथा अफिसको जुनसुकै कुनामा उस्तै गरी चल्ने एउटा तार रहित इन्टरनेट। www.ncel.azieta.com/wirefreeplus मा गई वायर फ्री प्लस खरीद गर्नुहोस् र पाउनुहोस् भर पर्दो वाईफाई सँगै 60 GB वायर फ्री डेटा, 10 GB सिम डेटा र अन्य डिजिटल सेवाहरूको गजबको कम्बो। वार्षिक अग्रिम भुक्तानीमा कर बाहेक मात्र ₹690 सुरु। त्यसैले अब वाईफाई बन्छ सस्तो, राम्रो, भर पर्दो। थप जानकारीका लागि 9008 डायल गर्नुहोस्।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गएका तथा सम्झौता अवधि नसकिँदै रोजगारी गुमाएका कामदार र थुनामा परि आम माफी पाएर स्वदेश फिर्ती केन्द्रमा रहेका कामदारले निशुल्क उद्धारको लागि सम्बन्धित नेपाली दूतावासमा निवेदन दिनुपर्दछ।
वैदेशिक रोजगारको क्रममा ठगिएमा, शोषणमा परेमा र कम तलब पाएमा वैदेशिक रोजगार विभाग वा आफ्नो जिल्लाको प्रमुख जिल्ला अधिकारी कहाँ उजुरी गर्नुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01-44-23-973 र 47-87-226 सम्पर्क गर्नुहोला।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। नेपालमा कोरोना संक्रमितको संख्या 21,000 नागेको छ। गएको 24 घण्टामा थप 259 जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या 21,009 जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज काठमाडौँ उपत्यकामा थप 62 जनामा कोरोना संक्रमण देखिएको छ। काठमाडौँमा 48, ललितपुरमा 1 र भक्तपुरमा 13 गरी थप 62 जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको हो। यस्तै अख्तियार दुरूपयोग अनुसन्धान आएका थप 15 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 14 जना सुरक्षाकर्मी र 1 जना चालकमा कोरोना संक्रमण पुष्टि भएको अख्तियारका संचार विज्ञ शरद अधिकारीले जानकारी दिनुभयो। यसअघि गएको शुक्रबार 1 जनामा संक्रमण पुष्टि भएको थियो। शुक्रबार 1 प्रहरीमा संक्रमण पुष्टि भएपछि अस्ति 182 जनाको स्वाब संकलन गरिएको थियो। यसैबीच गएको 24 घण्टामा कोरोना संक्रमण मुक्त भएर 65 जना घर फर्किएका छन्। यो सँगै नेपालमा कोरोनालाई जित्नेको संख्या 15,026 पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या 58 पुगेको छ। अहिले 5,925 जना आइसोलेसनमा छन् भने 10,452 जना कोरोना रहेका छन्। नेपालमा अहिलेसम्म 4,094 जनाको पीसीआर परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यसैबीच कोरोना संक्रमणको जोखिम बढेपछि सप्तरी र धनुषाको जनकपुर धाम उपमहानगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ। सप्तरी जिल्लाभरि र धनुषाको जनकपुर धाम उपमहानगरपालिकाभित्र 1 हप्ताका लागि निषेधाज्ञा जारी भएको हो। यस्तै सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाले आगामी 26 गतेसम्मका लागि लकडाउन गरेको छ। यस्तै मोरङको रंगेली नगरपालिकामा परिवारका 14 जनामा कोरोनाको संक्रमण भेटिएपछि संक्रमण थप फैलन नदिन 3 दिन नगरपालिका कुडा नम्बर 4, 6 र 7 पूर्ण रूपमा सिल गरिएको छ। यस्तै जिल्ला प्रशासन कार्यालय चितवनले पनि कुनै भेला र बैठक नगर्ने निर्देश दिएको छ। यस्तै रूपन्देहीको देवदह खैरेनीमा रहेको गरिमा विकास बैंकमा कार्यरत 1 जना कर्मचारीमा कोरोना पुष्टि भएपछि बैंक सिल गरिएको छ। रुगाखोकी लागेर 5 दिनदेखि विदामा बसेकी एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बैंकमा सिएको बैंकी शाखा प्रमुख कविता शर्माले जानकारी दिनुभयो। यसैबीच रूपन्देहीको क्वारेन्टिनका सुरक्षा गार्ड बस देवदह नगरपालिका 5 मितेरी टोला चोङ बस्यालकुले आत्महत्या गर्नुभएको छ। उहाँले आज बिहान क्वारेन्टिनमै आत्महत्या भएको प्रहर जनाएको छ।
यसैबीच प्रदेश दुई सरकारले कोरोना महामारी नियन्त्रणका लागि 500 आइसोलेसन सैया थप गर्ने भएको छ। कोरोना महामारीले भयावह रूप लिन थालेपछि मुख्यमन्त्री लालबाबु राउतले आयोजना गर्नुभएको सर्वपक्षीय बैठकले उपचार सुविधा सहितका 500 सैया आइसोलेसन थप गर्ने निर्णय गरेको हो। कोरोना परीक्षणलाई तीव्रता दिन प्रादेशिक प्रयोगशाला जनकपुर धाममा आर्य एक्सट्रेक्सन जडान गर्नुका साथै सीमा नाकालाई थप कड़ा गर्ने निर्णय पनि बैठक गरेको सामाजिक विकास मन्त्री नवल किशोर शाहले जानकारी दिनुभयो। यस्तै कर्णाली प्रदेश सरकारले हरेक पालिकामा 50 सैयाको आइसोलेसन कक्ष निर्माण गर्ने भएको छ। प्रदेश सरकारले कर्णालीका 10 जिल्लामा अक्सिजन पठाउने, 100 भेन्टिलेटर राख्ने, 200 आईसीयू सैया राख्ने तयारी भएको मुख्यमन्त्री महेन्द्र बाधाहीले जानकारी दिनुभयो। यस्तै कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश प्रवेश गर्दा पीसीआर रिपोर्ट अनिवार्य गर्ने सम्मको तयारी भएको पनि उहाँले जानकारी दिनुभयो।
यस्तै सरकारले कोरोना संक्रमणको जोखिममा रहेको काठमाडौँ उपत्यकावासीलाई आफै स्वास्थ्य संकलनका लागि अस्पताल जान आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना निकालेर उपत्यकावासीलाई आफै स्वास्थ्य संकलनका लागि अस्पताल जान आग्रह गरेको हो। शंकास्पद बिरामीको सम्पर्कमा आएका, जोखिमयुक्त ठाउँबाट काठमाडौँ आएकाले नजिकको स्वास्थ्य संकलन केन्द्रमा बिहानको 9 बजेदेखि दिउँसो 1 बजेसम्म स्वास्थ्य संकलन गरी परीक्षण गर्न सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ। सबैले जनस्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न, अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन, भीड़भाड़ नगर्न र चाडपर्वहरू घरमै बसी मनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ। यस्तै मन्त्रालयले स्वास्थ्य संकलनका लागि 14 अस्पताल तोकेको छ। पाटन अस्पताल, सिभिल अस्पताल, त्रिवी शिक्षण अस्पताल, टेकु अस्पताल, भक्तपुर अस्पताल, केएमसी अस्पताल, वीर अस्पताल, प्रसूति अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, ह्याम्स अस्पताल तथा नेपाल कोरिया मैत्री अस्पताल, वीरेन्द्र अस्पताल, स्टार अस्पताल र नेपाल प्रहरी अस्पतालमा स्वाब संकलनका लागि सम्पर्क गर्न भनिएको छ। यस्तै हब अस्पताल, कोविड क्लिनिक अस्पताल र कोविड अस्पताल लेभल 1, 2 र 3 स्वाब दिन सकिने मन्त्रालयले जनाएको छ।
यसैबीच सरकारले आमालाई कोरोना संक्रमण भएमा पनि शिशुलाई दूध खुवाउन आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले शिशुका लागि आवश्यक सबै पोषण तत्व पाइने र संक्रमित आमाले पनि शिशुलाई दूध चुसाउन सक्ने बताउनु भएको हो।
आमाको दूध नै शिशुको लागि उत्तम खाना हो। आमाको दूधले शिशुको रोगसँग लड्ने प्रतिरोधात्मक शक्ति बढाउँछ र यसमा शिशुलाई चाहिने आवश्यक सबै पौष्टिक तत्व उपलब्ध हुन्छ। यदि आमालाई कोरोना संक्रमण भएको छ वा शंका लागेको भए पनि शिशुलाई दूध खुवाउनु अघि साबुन पानीले मिचीमिची हात धुने वा अल्कोहल भएको सेनिटाइजर प्रयोग गर्ने र मास्क लगाउने, साथै दूध चुसाउनु अघि दूधको मुन्टालाई राम्ररी सफा गरेर मात्र शिशुलाई दूध खुवाउनु पर्छ। यदि आमालाई सन्चो नभएमा वा दूध खुवाउन नसकेमा दूधलाई कचौरामा निचोरेर पनि खुवाउन सकिन्छ। घर परिवारका सदस्यहरूले सबै आमालाई स्तनपान गराउन सहयोग गरौं।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
बढी भन्दा बढी डेटा पाउनुस् पहिलो रिचार्जमा छ बोनस।
प्रस्तुत छ बढी भन्दा बढी डेटा भएको एनसेलको नयाँ सजिलो सिम मात्र 900 रुपियाँमा। खरिद गर्न आजै एनसेल सेन्टर वा नजिकैको आधिकारिक विक्रेताकोमा जानुहोस्।
ह्याप्पी डेटा टु यु एनसेल, आज भोलि सधैँ सँगै।
हैन, यो एमसिसी नेपालको संविधान भन्दा पनि माथि छ भन्ने कुरा पो आयो त।
के नचाहिँ त कुरा गरेको, एमसिसी कसरी संविधान भन्दा माथि हुन्छ?
एमसिसी लागू भएपछि अमेरिकी कानुन मान्नुपर्छ भनेपछि कुरो त्यही भयो नि त।
अमेरिकी कानुन मान्नुपर्छ भन्ने कहाँ लेखेको छ? लेखेको कुरा पो मान्नुपर्छ त।
खै, मान्छे एमसिसी पास भएपछि अमेरिकी सेना आउँछ भन्छन्, तपाईँ होइन भन्नुहुन्छ।
ल ल, अहिले यो चिया खानु, साँचो कुरा मै बताइदिउँ।
लौ, यी भाउजूलाई साँचो कुरा आउँदो?
होइन, किन उडाउन खोजेको भन्नु त भाउजू, साँचो कुरा चाहिँ के हो?
मैले भनेको पनि पत्याउनुहुन्न होला, त्यसैले साँचो कुरा थाहा पाउन नेपाल सरकारको विकास समिति एमसिएको वेबसाइटमा राखेको सम्झौता पढ्नुहोस् न।
त्यही त,
नेपाल सरकारको विकास समिति एमसिए नेपालको वेबसाइटमा एमसिसी बारे सबै सूचना, जानकारी र सम्झौता राखिएका छन्, त्यही पढेर थाहा पाएको मैले।
एमसीसी बारे जानकारी पाउनका लागि एमसीए नेपालको वेबसाइट www.mcanp.org खोलेर पढौं। वेबसाइटमा नभएका सूचना चाहिए प्रश्न लेखेर info@mcanp.org मा इमेल पठाऊ।
एमसीसी द्वारा जारी जन जानकारी।
क्यों भाई मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर अपलोड भइ नै रहेछ, 20 मिनेट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएछ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाई?
कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाई?
ए होइन, थ्याङ्क यू सर 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
सुनिश्चित भविष्य मात्र होइन बचत, आर्थिक स्वतन्त्रता हो, आत्मविश्वास हो, आत्मा सम्मान हो, सम्पन्न जीवन हो। बचत बचत गरौँ, बचत गरौँ, बचत गरौँ, बचत गरौँ।
धेरै छन् बचतका खुसीहरू, बचत गरौँ। ग्लोबल आइएमई ब्याङ्क, सबैका लागि ब्याङ्क।
अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल नेपालमा कोरोना संक्रमितको संख्या 21,000 नाग्यो। अहिले 15,000 जनाले कोरोनालाई जिते। संक्रमण सुलेसन कपडाउने प्रदेश दुई सरकारको तयारी। जोखिममा रहेका काठमाडौँवासीलाई आफै स्वाब संकलनका लागि अस्पताल जान सरकारको आग्रह लगायतका खबर प्रस्तुत
गर्यौं। भरि नै कोरोना भाइरसको संक्रमण दर बढ्नेपछि प्रधानमन्त्री केपी ओलीले जनस्वास्थ्य वीर सरकारवालाहरूसँग छलफल गर्नुभएको छ। निवास बालुवाटारमा भएको छलफलमा विज्ञले दुई हप्ता लकडाउन बढाउनेदेखि कर्फ्यू लगाउनु पर्नेसम्मका सुझाव दिएका। जनस्वास्थ्य विज्ञ डाक्टर रविन्द्र पाण्डेले समुद्र व्यक्तिबाट अर्को व्यक्तिमा डर बढेका दिन कडा खालको लकडाउन सुझाव प्रधानमन्त्रीले दिएका हुनुभयो। भारत लगायत तेस्रो देशबाट आउनेहरूमा संक्रमण देखिने गरेकोमा पछिल्लो समय नेपाल बस्ने एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण फैलिरहेको, 15 दिन कडा लकडाउन गरी स्वास्थ्य सुरक्षा कडाईका साथ अपनाउने गरी अगाडि बढ्नुपर्ने पाण्डेले बताउनुभयो। केही विज्ञहरूले भने लकडाउन मात्रै महामारी नियन्त्रणको एकमात्र उपाय नभएकोले संक्रमण देखिएका निश्चित ठाउँहरू सिल गरी सीमा नाकामा कडाई गर्ने सुझाव दिएका छन्।
प्रधानमन्त्री केपी ओलीले आफ्नो दलका नेताहरू देशको संकटप्रति लापरवाह र नागरिकप्रति उदासीन भई स्वार्थका पछाडि टेको बताउनु भएको छ। प्रधानमन्त्री तर्फमा भए विज्ञहरूसितको सर्वपक्षीय भेलामा प्रधानमन्त्री ओलीले नेकपाकै नेताहरूले कोरोना भाइरस संक्रमणको जोखिमलाई गम्भीर ढंगले नलिएको गुनासो गर्नुभएको हो। सरकारले संक्रमणको जोखिम फैलन सक्ने भन्दै 25 जना भन्दा धेरै जम्मा नहुन निर्देशन दिएका बेला पार्टीभित्रैबाट केन्द्रीय समिति बैठकको माग भएपछि प्रधानमन्त्री ओलीले त्यसप्रति असन्तुष्टि जनाउँदै 450 सदस्य रहेको केन्द्रीय कमिटिको बैठक कसरी गरिन्छ भनेर प्रश्न गर्नुभयो। आफ्नै पार्टीका नेताहरू देश र नागरिकको संकटबारे ख्याल नगरी कहिले स्थायी कमिटि बैठक त कहिले केन्द्रीय कमिटि बैठक भन्दै कराउने उहाँले अस्ति जनाउनु भएको छ। उहाँले संकटको बेलामा केही संचार माध्यमले सरकारका जुनसुकै कदमप्रति विरोधको शैली अपनाएको गुनासो पनि गर्नुभयो। बैठकपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई परीक्षणको गति बढाउन आफूले सल्लाह दिएको जानकारी दिनुभयो।
यसैबीच नेकपाका अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच आज पनि छलफल भएको छ। पार्टीभित्रको आन्तरिक विवाद समाधानका विषयमा उहाँहरू बीच छलफल भए पनि ठोस निर्णय भने केही भएको ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो। थापाका अनुसार भोलि फेरि छलफल हुनेछ। आजको छलफलमा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुभाष नेमवाङ पनि सहभागी हुनुहुन्थ्यो। पार्टीभित्रको विवाद र समाधानका लागि अध्यक्ष बीच पटक पटक छलफल भए पनि अहिलेसम्म समाधान निस्किएको छैन। यस्तै नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठले पार्टीभित्र प्रधानमन्त्रीको राजीनामाका विषयमा औपचारिक रूपमा कुरा नउठेको बताउनु भएको छ। पार्टी र सरकार दुवैले आफ्नो कार्यशैली सुधार गर्नुपर्ने विषयमा पार्टीका नेताहरूले व्यक्तिगत धारणा मात्रै व्यक्त गरेको उहाँले बताउनुभयो। गोर्खामा पत्रकारसँग कुराकानी गर्दै श्रेष्ठले सरकारले अहिलेसम्म गरेका कामको समीक्षा गर्ने क्रममा केही नेताहरूले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग गरे पनि त्यसलाई पार्टीले औपचारिक प्रस्तावको रूपमा अघि नसारेको बताउनुभयो। पार्टीभित्रको अहिलेको अलमलको निकास दिनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रसरता लिनुपर्ने उहाँको भनाइ छ।
भारतले धारचुलादेखि कालापानीसम्मको सीमा क्षेत्रमा सुरक्षाकर्मीको संख्या दोब्बरले बढ़ाउँदै लगेको छ। तम्बाकुदेखि लिपुलेख हुँदै नाभिडाङको विभिन्न चौकीमा भारतले हजारौंको संख्यामा सुरक्षाकर्मी बढ़ाएको हो। अहिले धारचुलादेखि लिपुलेखसम्मको सड़क खण्डमा दैनिक सयौंको संख्यामा एसएसबी एसएसबी र सेनाका गाड़ी परिचालन गरिएको छ। सीमा क्षेत्रमा गाड़ी मार्फत भारतले गस्ती बढ़ाएको ब्यास दुईका मुकेश बुढाथोकीले जानकारी दिनुभयो। नेपालले घाटी बगरमा सेनाको क्याम्प राखेपछि भारतले आफ्नो क्षेत्रमा सड़क चौड़ा पार्ने काम गरेको छ। भारतले उपकरण लगाएर त्यस क्षेत्रमा सड़क विस्तार गरिरहेको स्थानीय बासिन्दा शेरसिंह धामीले जानकारी दिनुभयो।
काठमाडौँ उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले चालक अनुमति पत्र वितरण कार्य रोकेका छन्। सेवाग्राहीको अत्याधिक भीड़का कारण कार्यालयले तत्कालका लागि सेवा स्थगित गरेको जनाएका हुन्। कोरोनाको जोखिम न्यूनीकरणका लागि सरकारले सामाजिक दूरी कायम गर्न भने पनि सेवाग्राहीको भीड़का कारण यो कायम हुन सकेको थिएन। कार्यालयले असारदेखि सेवा दिँदै आएकामा कार्यालयमा सेवाग्राहीको घुइँचो हुने गरेको थियो। कार्यालयमा अत्याधिक भीड़का कारण खटिएका चार सुरक्षाकर्मीलाई पनि भीड़ नियन्त्रण गर्न गाह्रो भएको एकान्त कुनामा रहेको कार्यालयका प्रमुख डम्बर बहादुर कार्कीले बताउनुभयो। काठमाडौँ उपत्यकामा संक्रमण बढ़िरहेकोले एकान्त कुनासँगै जगाती, सुकेधारा र ठूलो भर्याङ गरी चारवटै कार्यालयले सेवा बन्द गरेका उहाँले बताउनुभयो। कार्यालयले नयाँ चालक अनुमति पत्रका लागि परीक्षा लिने, अनुमति पत्र वितरण र नवीकरण गर्दै आएको थियो। त्यसमध्ये कार्यालयले लकडाउनपछि नयाँ चालक अनुमति पत्रका लागि परीक्षा भने लिएको छैन। अनुमति पत्र नवीकरण भइरहे पनि वितरणको काम पनि तत्कालका लागि रोकिएको हो। चालकले केही समयका लागि कार्यालयले दिएको राजस्व तिरेको कागजबाटै गाडी चलाउनु पर्ने उहाँले बताउनुभयो।
मुख्य खाद्यान्न बाली धानको गोडमेल गर्ने यो बेला मलको अभाव भएको छ। मनसूनले साथ दिनले यसपालि समय माने रूपाई गरे तर मल भने पाउन सकेका छैनन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार बर्खे बालीका लागि झण्डै 70,000 मेट्रिक टन युरिया र डीएपी मल आवश्यक पर्छ। त्यसमा पनि साउन महिनादेखि भदौसम्म एक महिना झण्डै 40,000 मेट्रिक टन युरिया मल आवश्यक पर्छ। तर हरेक वर्ष जस्तै यो वर्ष पनि किसानले समयमा नै मल पाउन सकेका छैनन्। साथी मदन पौड्यालले मल अभाव कहिले हट्छ भनेर कृषि तथा पशुपक्षी मन्त्रालयका सहसचिव एवं प्रवक्ता हरिबहादुर केसीलाई सोध्नु भएको छ।
युरिया मल चाहिँ हामीले असारमा ल्याउने, असारभित्र ल्याउने भनेर ग्लोबल टेन्डर गरेको झन्डै 70,000 मेट्रिक टन युरिया मल चाहिँ अझै पनि प्राप्त हुन सकेको छैन। 70,000 मध्ये झन्डै 21,000 चाहिँ कलकत्ता आइरहेको भन्ने हामीलाई जानकारी छ र त्यो चाहिँ अलिकति आउन सक्ला भन्ने छ। अरू 50,000 चाहिँ अझै पनि प्रक्रियामै छ। त्यसो भएको हुँदाखेरि अब यो समस्या अलिकति युरिया मलको समस्याहरू पर्यो। ठ्याक्कै यही अवधिको लागि चाहिँ अलिकति हाम्रा प्रयासहरूले त्यति धेरै कामयाब भएनन्।
यसपालि चाहिँ के हाल्ने त, मल त पाइएन।
अब युरिया मल अब सम्भवतः 10-15 दिन जति अझै पनि लाग्न सक्ने देखिया छ। जहाँ जहाँ उपलब्ध छ एमोनियम सल्फेट पाइन्छ भने एमोनियम सल्फेट प्रयोग गर्न सकिन्छ। धान खेतको बालीको अवस्था, त्यसको वृद्धि विकास सामान्य छ। पातहरू पहिलिएको छैन, बोटहरूको जसरी बढ्नु पर्थ्यो त्यो हिसाबले बढिरहेको छ र तपाईँले धान रोप्दाखेरि नै एपी मलहरू हाल्नु भएको थियो भने चाहिँ युरिया मल हाल्नै पर्छ भन्ने छैन। त्यो कुरा चाहिँ अर्को अवस्था हेरेर भन्ने कुरा हुन्छ। मैले युरिया मल नहाल्नुहोस् भन्दाखेरि त्यसको चाहिँ धानको अवस्था मलाई थाहा हुँदैन। तर धानको अवस्था हेरेर चाहिँ निर्णय गर्न सकिन्छ, प्राविधिकलाई देखाउन सकिन्छ अथवा किसानहरू आफै पनि धेरै अनुभवी हुनुहुन्छ। युरिया पाइएन भनेर आत्तिहाल्न पनि पर्दैन। अलि पछि त युरिया आउँछ। धान पोटाउनुभन्दा पहिला चाहिँ यसपछि युरिया हाल्नुपर्छ।
सरकारले किसानलाई बेलैमा मल बिउ दिन सक्दैन, फेरि पनि परनिर्भरता भोग्नुपर्ने अवस्था आएन र
फोहोर भन्दा अहिले धेरै क्षेत्रफलमा रोपाइँ भएको छ। धानको उत्पादन नघट्ला भन्ने हाम्रो प्रारम्भिक अनुमान छ। भोलि अब मौसम कस्तो रहला, कुनै समस्या भएन भने धानको उत्पादन नघट्नुपर्छ यो साल। त्यो हिसाबले हामीलाई परनिर्भरता बढाउन भन्ने त लाग्दैनसम्मको अवस्थाले त्यसो भएको हुँदाखेरि रासायनिक मलको अलिकति अभाव हुँदाखेरि पुरै कृषि प्रणाली नै बिग्रिन्छ अथवा खाद्यमा पुरै परनिर्भर भइन्छ भन्ने हिसाबले सोच्नु हुँदैन। यसको सकारात्मक प्रभाव छ रासायनिक मलको उत्पादन बढाउनमा, त्यसमा दुविधा भएन। उत्पादन यो साल हामीले बढ्छ भन्ने अनुमान गरेका थियौँ। जति बढ्ने प्रक्षेपण हाम्रो अनुमान हो त्यसमा अलिकति कमी होला भन्ने लाग्छ, तर अझै पनि हाम्रो उत्पादन घट्ला भन्ने चाहिँ मलाई चाहिँ लाग्दैन।
उहाँ हुनुहुन्थ्यो कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसी। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
याद गरौँ त, पहिला हामी घरमा नयाँ मान्छे आउन लाग्दा लिन जान्थ्यौ, गाउँका सबै घर देखाउँथ्यौ, मान्छे चिनाउँथ्यौ। गाउँका बारेमा साना कुराहरू सुनाउँथ्यौं। घरका सानादेखि ठूलासम्म सबैलाई भेटाउँथ्यो। पछि त्यो मान्छे जाँदा गाउँलाई चिनेर जान्थ्यो। हो ठ्याक्कै त्यस्तै कोरोना पनि अहिले गाउँ र सहरको चोकमा कुरेर बसेको छ। कोही आएर गाउँको बाटो देखाउँछ कि भनेर। पहिला गाउँ आउने मान्छे खुसी लिएर आउँथ्यो, अहिले कोरोना आँसु दिएर जाने दाउमा छ। तर आशा छ तपाईँ कोरोनालाई बाटो देखाउन जानुहुन्न भन्ने के कसो।
सार्वजनिक हितका लागि सिप्रदी र टाटा मोटर्स नेपाल।
अफिसको खर्च बढाउनु भयो जस्तो छ राधेश्यामजी, किन ल्याउनु भएको? पर्दैन थियो नि नयाँ कुर्सी।
पैसाको त के कुरा भयो र सर, हजुर दिन रात हाम्रै लागि खटिनुहुन्छ, अनि हजुर बस्ने कुर्सी अलि गतिलो राम्रो चाहिएन?
ए राधेश्यामजी, भिवनको पो कुर्सी ल्याउनु भएको?
अनि कुर्सी राम्रो भएन भने त मेरो दण्डमा समस्या हुन्छ नि सर।
V-Bone Ergonomics Chair Experience Center.
सम्पर्क 9810-90-146, 9810-90-146.
V-Bone, change your perception.
खुशी छ जहानी सबको मनमा माया, त्यही माया सँगै छ यति गहिरो यो नाता। विश्वास नतोड्दै साथ दिन्छ सधैँ पनि प्रभु बैंकको बाचा।
यसरी हजार मुहारमा खुशी र सन्तुष्टिको ज्यालो छर्दै खुयाली बाटो
ब्याङ्क विश्वास छर्दै विश्वास जित्दै बढ्दै।
रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पण फेरि स्वागत छ।
खबर यस वर्षको भएपछि बाढी पहिरोमा परेर 180 जना ज्यान गएको छ। मनसुन भएको दिन जेठ 30 गते पछि अहिलेसम्म पहिरोमा परेर 150 बाढीमा 5 जनाको ज्यान गएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणले जनाएको छ। यस पहिरोमा 44 र बाढीमा 11 जना 55 जना हरेका छन्। यो अवधिमा ज्यानबाट 17 जनाको ज्यान गएको छ।
राजस्व अनुसन्धान कार्यालय बुटवल अनुसन्धान अधिकृत विजय राणालाई अख्तियारले घोषसहित पक्राउ गरेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवलको टोलीले बुटवल 12 नयाँ गाउँमा रहेको राजस्व अनुसन्धान कार्यालय प्रमुख राणालाई 2,00,000 घोषसहित पक्राउ गरेको हो।
कपिलवस्तुमा स्रोत 9,00,000 रूपियाँ रकम सहित एक छन् भारतबाट नेपाल आउँदै गरेका मायादेवी गाउँपालिका वडा नम्बर 1 पकडीका सुनार परेका भएको छ।
कोरोना महामारीका कारण चलचित्र हल बन्द हुँदा 30,000 भन्दा धेरैको रोजगारी गुमेको छ। चलचित्र उद्योग बन्द हुँदा 5,000 भन्दा धेरै र अप्रत्यक्ष रूपमा 1,50,000 भन्दा धेरै रोजगार नेपाल चलचित्र निगम अध्यक्ष अधिकारी दिनुभयो।
कोरोनाका कारण वर्षको गाई जात्रामा अघिल्ला वर्षहरूको जस्तो तामझाम भएन। भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म 8 दिन मनाइने परम्परागत साँसी पर्व गाई जात्राको पहिलो दिन आज विगत वर्षको जस्तो रमझम छैन। तर केही ठाउँमा भने गर्दै एकै ठाउँमा धेरैजना भेला भएका छन्। एक वर्षभित्र दिवंगत भएका आफन्तहरूको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आआफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध फलफूल रोटी चिउरा दहीका साथै अन्न र द्रव्य दान गर्ने गरिन्छ। यसरी नगर परिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका गाईको पुच्छर समय बैतर्ने पार हुन्छन् भन्ने धार्मिक विश्वास छ।
मेरो पनि भन्नु छ।
आजको मेरो पनि भा हामीले गाई जात्राको अवसरमा तपाईँले नै राख्नु भएको विचारलाई समेटेका छौं। ट्विटरमा कृष्ण चुवाइन नाम राखेका साथले व्यङ्ग्य गर्नुभएको छ, गाई जात्रा र सत्तारूढ दल नेकपा पर्यावाची शब्द त होइन नि। सुनेका साथी लेख्नु भएको तैं पात्र जात्रा ता मैनाउ कता 365 दिन नै गाई जात्रा हुने देशमा आज अर्को विशेष गाई जात्रा भन्दै ट्विटरमा रिजाल नाम राखेका साथीले गाई जात्राको अवसरमा सबैजनालाई शुभकामना भन्नुभएको छ। रूपेश भण्डारीलाई गाई जात्रा भन्दा पनि नेकप अहिलेको किचलो बढी रमाइलो लागेको छ। हुन्छ, नेकपाको किचलोको कारण केही देखिँदैन, सहमति पनि। बेलबहादुर रोका लेख्नुहुन्छ, संसद भवनमा यात्रा पार्टी पार्टी बीच गाई जात्रा, बाढी पीठले खान पाएका छैनन् परिवार परिवार बीचमै गाई जात्रा, कसैसँग पर्दामा देखिने लगायत अरू सबैमा गाई जात्राको शुभकामना। राजु नेपालले गाई जात्रा गएको एक वर्षमा मृत्यु भएका आफन्तको सम्झनामा विशेष कार्यक्रम गरी श्रद्धा सुमन अर्पण गर्ने दिन भन्दै लेख्नु भएको छ, विगत एक वर्षमा हार्दिक श्रद्धांजलि र आमा समवेदना। रामकुमार कार्की र पदम मगर कोरोनाको महामारीमा भौतिक दूरी कायम गरी पर्व मनाउन सुझाव दिनुहुन्छ।
राजेन्द्र राणाभाट भन्नुहुन्छ, कहिले सत्ताको लागि, कहिले भत्ताको लागि, कहिले नेताहरूको निजी स्वार्थका लागि देशका सबैजसो दिन गाई जात्रा चलिरहेकै छ। त्यसले गर्दा पुरानो गाई जात्राको महत्व कम भएकोमा दुःख लागेको छ। अनि कमानसिंह पाखरिनले लेख्नु भएको छ, पहिला पहिला वर्षको एकचोटि गाई जात्रा भन्दा चासो लाग्थ्यो, अहिले त दिनदिनै राजनीतिक गाई जात्रा खबर सुन्नुपर्छ। विचारका लागि तपाईंलाई धन्यवाद।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथी मल्लिका थापा। नेपाल दर्पणमा अब विदेशका खबर। भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउने मध्ये 50% भन्दा धेरै व्यक्ति 60 वर्ष माथिका उमेर समूहका रहेका पाइएको छ। भारतको संघीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार मृत्यु भएका मध्ये 50% भन्दा माथि 60 वा त्योभन्दा माथिको उमेर समूहका व्यक्ति रहेका छन् भने 37% भन्दा बढी 45-60 वर्ष उमेर समूहका रहेका छन्। त्यसरी 26-44 वर्ष उमेर समूहका 11% र 18-25 वर्ष समूहका 1%, 18,66,000 भन्दा धेरैमा संक्रमण हुँदा 39,000 भन्दा धेरैको ज्यान गएको छ। 12,37,000 भन्दा धेरै निको भएका छन्। यसैबीच विश्वका 213 देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म 1,84,90,000 भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ। 6,98,000 भन्दा धेरैको ज्यान गएको छ। संक्रमित मध्ये 1,17,17,000 भन्दा धेरैले भने कोरोनालाई जितेका छन्।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरस कमजोर बन्दै गएको दावी गर्नुभएको छ। उहाँले संवाददातासँग गएको हप्ता कोरोनाको नयाँ संक्रमण 6% घटेको दावी गर्नुभएको बीबीसीले जनाएको छ। उहाँ अन्य केही देशको तुलनामा अमेरिकाको अवस्था राम्रो भएको पनि जिकिर गर्नुभएको छ। संक्रमित बढे अनुसार ज्यान गुमाउनेको संख्या कम भएकोले युरोपको तुलनामा अमेरिकाको अवस्था राम्रो रहेको उहाँले दावी गर्नुभयो।
अब खेल खबर। घरेलु टीम इङ्ल्याण्डसँगको पहिलो टेस्टका लागि पाकिस्तानले राष्ट्रिय टीमको घोषणा गरेको छ। पाकिस्तानले पहिलो टेस्टका लागि 16 सदस्यीय टोलीको घोषणा गरेको हो। अजहर अलीको कप्तानीमा पाकिस्तानले घोषणा गरेको टीमको उपकप्तान बाबर आजम रहेका छन्। पाकिस्तान र इङ्ल्याण्डबीचको पहिलो टेस्ट म्यान्चेस्टरको ओल्ड ट्राफोर्डमा भोलि हुनेछ। यस्तै क्रिकेटकै अर्को प्रसंगमा इङ्ल्याण्ड र आयरल्याण्डबीचको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेट अहिले भइरहेको छ। टस हारेर ब्याटिङ गरिरहेको इङ्ल्याण्डले ताजा अवस्थामा 3 विकेट गुमाएर 160 रन जोडेको छ। 22 ओभर सकिएको छ। एक खेल अघि नै सिरिज जितिसकेको इङ्ल्याण्ड आज सिरिज क्लीन स्विप गर्ने दाउमा छ।
यसैबीच चीन र भारतबीचको विवाद क्रिकेटसम्म पुगेको छ। भारतीय क्रिकेट बोर्ड बीसीसीआईले चिनिया मोबाइल कम्पनी भिभोसँगको मुख्य प्रायोजन सम्झौता रद्द गरेको भारतीय संचार माध्यमले जनाएका छन्। यस वर्षको आईपीएल आउँदो 19 सेप्टेम्बरदेखि यूएईमा हुँदैछ। चीनसँग तनाव बढ्दै गएपछि आईपीएलमा भिभो मोबाइलको मुख्य प्रायोजन हटाउन बीसीसीआईमाथि चर्को दबाव परेपछि उसले भिभोसँगको सम्झौता तोडेको हो। भिभोले 5 वर्षसम्म मुख्य प्रायोजन गर्नको लागि सन् 2018 आईपीएलसँग 2,179 करोड भारूको सम्झौता गरेको थियो। सीमा क्षेत्रमा चिनिया सेनासँगको आक्रमणमा 20 जना भारतीय सैनिकको ज्यान गएपछि दुई देशबीच तनाव बढ़िरहेको छ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
नेपालमा कोरोना संक्रमितको संख्या 21,000 नाघ्यो। 15,026 जनाले कोरोनालाई जिते। संक्रमण बढेसँगै आइसोलेसन कक्ष बढ़ाउने प्रदेश दुई सरकारको तयारी।
जोखिममा रहेका काठमाडौँवासीलाई आफै स्वाब संकलनका लागि अस्पताल जान सरकारको आग्रह। देशहरू संक्रमण बढेकाले फेरि लकडाउन गर्न विज्ञको सुझाव।
नेकपाका अध्यक्ष द्वय ओली र प्रचण्ड छलफल। संकटप्रति व्यवस्था गर्दै नेताहरू स्वार्थको पछाडि कुदेको ओलीको गुनासो।
भारतमा कोरोनाबाट मृत्यु हुने मध्ये 50% 60 वर्ष माथिका नागरिक। विश्वमा ज्यान गुमाउनेको संख्या 7 लाख नजिक।
र आईपीएलद्वारा चिनिया कम्पनी भिभोसँगको 2,200 करोड भारूको प्रायोजन सम्झौता रद्द।
आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सशिन्द्र गौतमसँगै हामी भोजेन्द्र बस्नेत र दिपाती मलसिना पनि विदा हुन्छौं। लकडाउन हटे पनि कोरोनाको जोखिम कायमै रहेकाले सुत्नु अघि पनि साबुन पानीले मिची मिची 20 सेकेण्डसम्म हात धुन नबिर्सनुहोला। नमस्कार।